بسم الله الرحمن الرحيم فلولا نفر من كل فرقة منهم طائفة ليتفقهوا في الدين صلوا على النبي محمد وعلى محمد بار ایو عالم محترم آپ سے درخواست کروں گا اپنے تمام مرحومین کے لیے خاص طور پہ شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا بسم اللہ ایو عالم محترم میں اپنے مضمون پر تو بات شروع کر رہا ہوں لیکن ایک دو آج مجھے بہت ضروری باتیں آپ سے کرنی ہیں ابھی نہیں کروں گا کیونکہ ابھی آپ دیکھ رہے ہیں کہ افراد کم ہیں جب انشاءاللہ میرے سننے والوں کا مجمع پہنچ جائے گا تو اختتام پر مجلس کے بہت ہی ضروری آپ کے گوش گزار کرنا دو چار معروضات بہت ضروری ہیں ہمیں کچھ چیزوں کا حقائق کا علم نہیں ہوتا وہ علم ہونا چاہیے نا آپ کو بھی مجھے بھی سب کو علم ہونا چاہیے اور آپ جانتے ہیں کہ میں ہر موضوع پہ بات کرتا ہوں اپنی استطاعت کے مطابق جتنی میری استطاعت ہر انسان کی ایک استطاعت ہے وہ اتنا ہی کر سکتا ہے اس کے بعد اس پر حجت ختم ہو جاتی ہے اتنا ہی وہ کر سکتا ہے اتنا ہی اس کو کرنا بھی چاہیے ہاں اپنی استطاعت کے مطابق نہ کرے تو پھر وہ یقیناً حق ادا نہیں کرتا تو کچھ ایک دو باتیں ایسی ہیں جو مجھے آپ سے کرنا ہے لیکن جیسا میں نے عرض کیا کہ جب انشاءاللہ میرا مجمع پورا آ جائے گا اور ہے بھی آج آخری مجلس میں نے پہلے اشرے میں بھی دو تین بار وہ ذکر کیا تھا اب پھر آپ سے وہ بات کرنا ہے بہرحال دعا کریں اللہ مجھے حق ادا کرنے کی توفیق عطا فرمائے ایک صلوات بھیجیے محمد آل محمد پر مل کر آئیے بات ہو رہی ہے ہماری فقہا کے اوپر ٹھیک ہے نا اور ہم نے یہ بھی عرض کیا کہ معصوم ان کی نگاہ میں آج کچھ احادیث کا سلسلہ ہے جو مجھے ایک تسلسل سے پیش کرنا ہے آپ کے سامنے یعنی اس لیے میری مجبوری ہے کہ مجھے وقت نہیں ملتا اتنا اور بھی بہت ساری مصروفیات ہوتی ہیں نا سارا دن تو کچھ حدیثیں اگر میں ترتیب کے ساتھ لایا ہوں اپنے موبائل میں تو اتنی معذرت میری قبول کر لیجیے گا کیونکہ لایا اس لیے کہ مجھے ایک ترتیب سے پہنچانی آپ کو اس ترتیب کی وجہ سے کچھ دیر میں وہ حدیث کی ترتیب بنا کر لایا ہوں وہ آپ کے سامنے پیش کرنا ہے تو اگر اس کا استعمال کر لوں جو کہ اچھا ہے تو اچھا استعمال اگر کر لوں تو آپ مائنڈ نہ کیجیے گا ہاں یہ آپ کو پوری اجازت ہے آپ مجھے جاہل سمجھ لیں بڑا جاہل آدمی دیکھ کے تقریر کر رہا ہے لیکن میں نے بڑے بڑے اپنے اساتذہ کو علماء کو فقہا کو مراجع کو سب کو یہ دیکھا کہ جب انہیں کوئی خاص مضمون بیان کرنا ہوتا ہے تو وہ ایک ترتیب بنا کر لاتے ہیں کیونکہ اس ترتیب سے وہ چاہتے ہیں لوگوں تک اس کو پہنچا دیا جائے تو میں نے سال گزشتہ بھی اگر آپ کو یاد ہو تو اس کی پرواہ کیے بغیر کہ کوئی کیا سمجھے گا کیا نہیں سمجھے گا میں آپ کو یاد ہوگا کہ میں کاغذ لکھ لکھ کر لاتا تھا کیونکہ وہاں مقصد یہ ہوتا تھا کہ لفظ بہ لفظ مضمون آپ تک لفظ بہ لفظ پہنچے یعنی بالکل صحیح مضمون ایک جس کو آپ کہنا چاہیے کہ یہ چاہتا ہوں کہ آپ ایک یقین کی منزل تک پہنچ جائیں کہ میں کیا چاہ رہا ہوں کہ کہاں تک آپ کو لے کر جاؤں ایک صلوات ہی رائے فرمائیے محمد آل محمد کا اچھا فقہا پہ بات ہو رہی ہے اب میں جتنی بھی حدیثیں پیش کر رہا ہوں آپ کے سامنے چار پانچ حدیثیں پیش کروں گا پہلے اب دیکھیے یہ مولا عارفان سے ہیں امام زین العابدین علیہ السلام سے ہیں امام جعفر صادق علیہ السلام سے ہیں امام موسیٰ کاظم علیہ السلام سے ہیں امام محمد باقر علیہ السلام سے ہیں ایک صلوات بھیجیے سب پر اللہ اللہم صلی اللہ علیہ وسلم صلوات اللہ علیہم اجمعین ان تمام حدیثوں کی بازگشت کس کی طرف ہے پیغمبر ختم مرتبہ صلی اللہ علیہ وآلہ وسلم سمجھ میں آگے بات یعنی یہ جتنی بھی حدیثیں بیان کر رہا ہوں یہ سب پیغمبر ختمی مرتبہ پہ جا کے اس کا سلسلہ ہے یعنی ساتھ امام نے فرمایا تو یوں فرمایا کہ مجھ سے میرے بابا نے ان سے ان کے بابا نے ان سے ان کے بابا نے اور پھر پہنچتا ہے امیر المومنین تک سلسلہ اور پھر فرماتے ہیں امیر المومنین سے فرمایا اللہ کے رسول نے پانچ امام فرماتے ہیں تو اسی طرح چھٹے امام فرماتے ہیں تو بالکل اسی طرح مولا عارفان فرماتے ہیں تو بالکل اسی طرح آج ایسی خاصی روایات آپ کے سامنے میں پیش کر دوں گا تو پہلے وہ ترتیب جو ایک مجھے مطلب پہنچانا ہے یاد ہے نا فقہا کا ذکر کر رہا ہوں کہ فقہا کی طرف رجوع کرنے کا حکم کیا میرا دعویٰ کیا چل رہا ہے یاد ہے کہ فقہا کی طرف رجوع کرنے کا حکم خود اللہ کے رسول نے دیا کس نے حکم دیا اللہ کے رسول نے حکم دیا مولا عارفان نے حکم دیا امام حسن علیہ السلام نے حکم دیا امام حسین علیہ السلام نے حکم دیا جتنے بھی معصومین یہاں تک کہ امام زمانہ جل اللہ تعالی فرجہ الشریف ان سب نے ایک ہی حکم دیا کہ فقہا کی طرف رجوع کرو, فقہا کی طرف رجوع کرو, فقہا کی طرف رجوع کرو. سمجھ میں آ گئی بات؟ اب ایک صلوات عنایت فرما دیجیے محمد آل محمد پر. آئیے اب یہ ترتیب آپ کے سامنے میں پیش کرتا ہوں. پہلی حدیث سے میں نے کہا کہ حدیثیں یہ مجھے یاد ہیں ساری, لیکن ایک ترتیب پیش کرنا چاہ رہا ہوں کہ کس ترتیب سے مجھے آپ سے بات کرنی ہے. پہلے وہ ترتیب آپ کے سامنے پیش کرتے ہیں. جب کسی مومن فقیہ کی موت واقع ہو جائے, کسی مومن فقیہ کی موت واقع ہو جائے, یہ حدیث یاد رکھیے گا, دو معصومین سے نقل کر رہا ہوں, ہے حضور تک پہنچتی ہے رسول تک, لیکن دو معصومین نے اس حدیث کو نقل کیا, ایک مولا عارفان نے, ایک امام جعفر صادق علیہ الصلوۃ والسلام نے. صلوات دیجیے. جب کسی مومن فقیہ, کس کی فقیہ, فقیہ کی بار بار فقیہ پہ زور دے رہا ہوں, کسی مومن فقیہ کی موت ہو جائے تو اسلام میں ایک ایسا رخنہ, ابھی رخنے کی تشریح کر دوں گا, ایسا رخنہ پڑتا ہے جو قیامت تک پر نہیں ہوتا. یعنی رخنے کا مطلب کیا ہے, کسی قلعے میں شگاف پڑ جانا, ایسا شگاف پڑ جاتا ہے, ایسی چوٹ لگتی کہ قیامت تک اسے پر. ایک فقیہ اگر بجے, کون فرما رہے؟ اللہ کے رسول, اور کس کی زبانی؟ مولا کائنات کی زبانی ہم تک پہنچ رہی ہے یہ حدیث, چھٹے امام کے ذریعے ہم تک پہنچ رہی ہے حدیث. اب اس زمانے, یہ کس فقہ کا ذکر ہو رہا ہے بھائی؟ گزرے ہوئے حضور کے زمانے کے, چھٹے امام کے زمانے کے, یا پہلے امام کے زمانے کے؟ مطلقاً فقہا, یعنی بتا دیا کہ قیامت تک تم فقہا کے محتاج ہو. ایک فقیہ کی حیثیت کیا ہے؟ اگر ایک فقیہ دنیا سے اٹھ جائے تو اسلام کے قلعے میں شگاف پڑ جاتا ہے, ایسا شگاف پڑتا ہے کہ قیامت تک وہ پر نہیں ہوتا, یعنی اس کی جگہ خالی رہے گی. نام لے کے آپ کو بتا دوں, مثال دے دوں, شیخ مفید چلے گئے, لاکھوں ان کے بعد فقہا ہے, لیکن شیخ مفید کی جگہ کوئی پر نہیں کر سکا, شیخ کلینی کی جگہ کوئی پر نہیں کر سکا, شیخ ابو جعفر طوسی کی جگہ کوئی پر نہیں کر سکا, شہید اول کی جگہ کوئی پر نہیں کر سکا, شہید ثانی کی جگہ کوئی پر نہیں کر سکا, علامہ ہلی کی جگہ کوئی پر نہیں کر سکا, قاضی شہید سارس قاضی نور اللہ شاستری جو آخری میں دفنے ہیں ان کا مطلب وہاں ہے, ان کی جگہ کوئی پر نہیں کر سکا, علامہ حر عاملی کی جگہ کوئی پر نہیں کر سکا, علامہ مجلسی کی جگہ کوئی پر نہیں کر سکا, علامہ محمد حسین تبا تبائی صاحب المیزان کوئی جگہ پر نہیں کر سکا, آیت اللہ خوئی کی جگہ کوئی پر نہیں کر سکا, آیت اللہ خمینی کی جگہ کوئی پر نہیں کر. یہ چند نام لیے ہونا, نام میں گھنٹہ مجھے لگ جائے گا, سمجھ میں آئی بات؟ یعنی ان میں سے جو چلا گیا اس کی جگہ ہمیشہ خالی رہے گی, بے شک وہ کہاں آتے رہیں گے مگر وہ جگہ خالی رہے گی, یعنی اسلام کے قلعے میں وہ شگاف پڑے گا جو قیامت تک پر نہیں ہو سکتا. اب آئیے دوسری حدیث. مومن فقہا, مومن کی شرط ہے, کیا شرط ہے؟ مومن فقہا, یہ حدیث والے بتا دیں, ساتھ امام باب الحوائج امام موسیٰ کاظم علیہ الصلوۃ والسلام سے نقل ہے. آئیے اب ایک گزارش کروں گا, اپنے جوانوں سے گزارش کروں گا کہ بیٹا آ گیا, جو مجھے اچھے لگتے ہیں آپ آگے بیٹھے ہوئے, تھوڑا تھوڑا سا آگے سمٹ رہا ہوں, بہت اچھا لگتا ہے مجھے جب جوان اور بچے آگے بیٹھے ہوتے ہیں, میری ہمت بڑھ جاتی ہے, میرا حوصلہ آپ لوگ ہیں. سلوات دے رہیے محمد علیہ محمد پر بلند آواز سے. باب الحوائج فرماتے ہیں کہ مومن فقہا اسلام کے ایسے قلعے ہیں جیسے شہر کی فصیل کی دیواریں. مومن فقہا کس زمانے کے؟ امام کے زمانے کے, امام سے پہلے کے زمانے کے, یا امام کے بعد والے؟ مطلق ہے نا, یعنی امام جب فرما رہے فقہا تو اس کا مطلب ہر زمانہ فقہا کا محتاج ہوا کہ نہیں ہوا؟ ہوا نا, ہر زمانے کے فقہا کے لیے فرما رہے ہیں, لیکن قید لگا دی مومن. کس کی قید لگائی؟ کہ مومن فقہا کی مثال کیسی ہے؟ جیسے شہر کی حفاظت کے لیے فصیل بنائی جاتی ہے, دیوار موٹی چوڑی سی وہ حفاظت کرتی ہے. کہا یہ مومن فقہا تمہارے لیے ایسے ہیں جیسے شہر کی حفاظت کر رہے ہوں, یعنی اسلام اور مومنین کے دفاع کے لیے یہ فقہا ہیں, جب کھڑے ہوتے ہیں تو تمہاری بھی حفاظت کرتے ہیں, دین کی بھی حفاظت کرتے ہیں. آج سمجھ میں آ گئی دنیا کی؟ سمجھ میں آ گئی کہ نہیں؟ جہاں ایسے فقہا ہیں وہی اپنی قوم کا بھی دفاع کر رہے ہیں, اسلام کا بھی دفاع کر رہے ہیں. جہاں درباری ملا تھے سب کو سانپ سونگا ہوا ہے, کسی میں ہمت نہیں کوئی بولے,
तो
बोल देना सरासीमगी फैली हुई है, सब सरासीमा दरे सह में, और हमारे फकीर ने फिर कल कह दिया, फिर कल तीन दिन से बड़ा शोर कर रही थी दुनिया, अब पता नहीं क्या होगा, अभी के पर हमला होगा, अब ऐसा होगा, और वो कह रहे थे अभी आएंगे मुलाकात करेंगे मुजाकरात करेंगे, उस फकीर ने फिर क्या कहा, फकीर ने फिर ऐलान कर दिया, कैसी बातचीत तुम्हारे साथ, कोई बातचीत नहीं, तुम शैतान के नुमाइंदे हो, हम रहमान के नुमाइंदे हैं।
नारे हैदरी
या
हैदरी
या
नारे नारे।
अब तो अल्लाह सल्ले अला मुहम्मद, अब तो हर रोज सुबह शाम, अब भी अगर कोई अक्ल नहीं रखता तो वही नहीं समझेगा, अब तो सुबह शाम हर चीज पेश आ रही है, मासूम उस्ताद फरमा रहे कि ये मोमिन फुकहा इस्लाम के ऐसे किले हैं, ये किले हैं इस्लाम के, जिनके जिस जैसे शहर की फसील की दीवारें, उस जमाने में शहरों की हिफाजत की फसील दीवारें, ये मोमिन फुकहा ऐसे कद्र करो, पहचान भी बता दी। अब आइए आगे पहचान भी बताते हैं, तीसरी हदीस पहले सुन लीजिए, ये मौला आरिफान के गुररुल हिकम में ये फरमान है आपका कि इबलीस को, इबलीस शैतान, शैतान बुजुर्ग, समझ में आ रही है बात, इबलीस को किसी और मोमिन की मौत इतनी अच्छी नहीं लगती जितनी किसी फकीर की मौत अच्छी लगती। समझ में आया फकीर क्या है, यानी फकीर के मरने पे, मोमिन फकीर के मरने पे शैतान खुशियां मनाता है, क्या होगा उनका, जो फुकहा के मजाक उड़ाते हैं, जो बराजे के मजाक उड़ाते हैं, हदीस क्या फरमा रहे मौला, वो खुश होता है, कौन खुश होता है, शैतान, किसी और मोमिन के मरने पे, हालांकि मोमिन करने खुश होता है, लेकिन फरमा रहे इतना खुश नहीं होता, क्योंकि जानता है कि एक फकीर गया मेरे काम में आसानी हुई, क्योंकि उसके काम में सबसे बड़ी रुकावट कौन होता है, फकीर होता है ना, या अली मदीन होता है, ज्यादा इसलिए कहते हैं कि इससे बड़ी ज्यादा खुशी उसको किसी और मोमिन की मौत की इतनी खुशी नहीं होती जितनी किसी फकीर की मौत में वो खुशियां मनाता है। एक फकीर के मरने पर इतना खुश होता है कि मेरा बहुत बड़ी रुकावट रास्ते से दूर हो गई, ये समझ में आ गई बात। अब आगे चलिए, ये मैंने क्या बताया फजीलत, हुजूर तक हदीस नहीं, सब हदीसों की बात है पैगंबर पे, तो जब फुकहा की जरूरत नहीं थी, पैगंबर भी सामने थे, तो फुकहा बनाए क्यों, फुकहा के बारे में ये सारे कलाम क्यों कहे, इसीलिए तो कहे ना, और जमाने की कैद नहीं लगाई कि जब हम बना रहे हैं फकीर, जब हम फकीर का दर्जा दे रहे हैं, तो फिर जमाने गैबत में तुम कितने मुहताज हो जाओगे फुकहा की तरफ, ये शैतानी ताकतें हमला करेंगी, बाहर से भी हमला करेंगी, अंदर से भी हमला करेंगी, अंदर से भी तुम्हें तोड़ने की कोशिश करेंगी, अंदर भी तुम में इंतशार डालने की कोशिश करेंगी, बाहर से भी हमला आवर हो जाएंगे, यमन पे, शाम पे, लुबनान पे, इराक पे, हर जगह नजरियाती सरहदों पर भी हमला करेंगे, तो कोई तो किला होना चाहिए, कोई तो फसील होना चाहिए जिसमें मोमिन पना ले सके, इसलिए मासूमीन ने इन फुकहा को किला करार दिया, फसील करार दिया, ये ऐसे किले हैं हमारे कि हर जमाने में मक्तबे अहले बैत का दिफा करेंगे, ये तो जो दिफा करते नजर आ जाए, समझ लो कि वही फुकहा है जिनके पीछे चलने के लिए कहा गया, और जिनके पीछे नहीं चलना वो तरतीब बार, इसीलिए मैंने कहा बस 10 मिनट आपके लूंगा जो मैं देख के पढ़ रहा हूँ, उसके बाद फिर इंशाल्लाह, अब मेरी मजबूरी है क्योंकि मुझे लफ्ज़ बलफ्ज़ मतलब आप तक पहुँचाना था, मैंने आपसे अर्ज किया ना, तो ये बड़ा अच्छा लग रहा है इस वक्त मुझे मोबाइल, हालांकि मुझे इससे बड़ी चिड़ है, लेकिन कभी कभी ये बहुत अच्छा लगता है। एक सलावत इनायत फरमाइए मोहम्मद आले मोहम्मद पर, क्या करें, अब आइए किन से बचना है, आपको मालूम है ना कि मैं रोजाना दोनों चीज़ें लेकर चल रहा हूँ, दोनों चीज़ें ना, किन उलमा के पीछे चलना है और किन से बचना, ठीक है ना, किन के पीछे चलना है और किन से बचना है, सारी अलामतें भी आपके सामने आ जाती हैं। अब फरमाते हैं मेरे मौला, और ये हुजूर पर ही जाके खत्म होती है, आफतुल उलमा या आफतुल फुकहा हुब्बुर रियासत, जो आलिम तुम्हें मनसब का चाहने वाला नजर आ जाए, मनसब के पीछे, हुकूमत के पीछे, इख्तदार के पीछे, समझे मैं आगे कोई कुछ नहीं, मैं सबसे बड़ा, मैं अकेला, वन मैन शो, मुझसे बड़ा कोई आलिम नहीं, मुझसे बड़ा कोई कुछ नहीं, कहो बुर्रियाफतुल फुकहा हुब्बुर रियासत, जब ये मनसब और मकाम की मोहब्बत में डूबा हुआ नजर आए, ये आफत है, इल्म की आफत है, फुकहा इससे बचना, इसे बचना, खुद भी कहीं जाएगा तुम्हें भी लेके डूब जाएगा, खुद भी तबाह बर्बाद है तुम्हें भी तबाह बर्बाद करेगा। पहचान नहीं है, समझ नहीं आती कि वो जो अपने लिए जाह तलब, अपने लिए मनसब के मनसब परस्त हो, अपनी टीमें बना लो, वो टीमें प्रोपेगेंडा करती फिरे, इसके पीछे आ जाओ ये सबसे बड़ा, इसके पीछे आ जाओ ये सबसे, समझ में आ रही है मेरी बात? खबरदार, आफतुल उलमा आफतुल फुकहा हुब्बुर रियासत। सबसे बड़ी आफत क्या है फुकहा की? अगर कोई फकीह तुम्हें मनसब का तालिब नजर आए, अपना प्रोपेगेंडा खुद कर रहा हो, जाओ घेर घेर के लाओ, मैं तो साफ साफ बात करता हूँ, आपको मालूम है ना, मैं अपनी सिंफ हो या दूसरी सिंफ किसी को भी नहीं छोड़ता भाई, सीधी सी बात है, सीधी सीधी बात कर रहा हूँ आपके सामने, कि अगर ऐसा कोई मुल्ला नज़र आए अपने हवारियों के साथ खाली ये प्रोपेगेंडा और उसका प्लान ही जाओ, मैं ऊपर आ जाऊँ, मैं ऊपर आ जाऊँ, मैं सबसे पहले आ जाऊँ, तो समझ लो इसके पीछे ही नहीं चलना, आगे बता देते हैं और आपको समझा देते हैं बात को आसानी से। एक तो समझ में आ गया आफतुल फुकहा आफतुल उलमा हुब्बुर रियासते, दूसरी आफतुल फुकहा अदमुस्सियाना स्वास्थ्य सयानत, आफतुल फुकहा अदमुस्सियानत यानी अपने नफ्स को बुराइयों से बचा नहीं पाता। बहुत बड़ी आफत क्या है फुकहा की? अपने नफ्स को नहीं बचा पाते, यानी गुनाहों से, गुनाह ने कबीरा हो या गुनाह ने सगीरा, ये बहुत बड़ी आफत है फुकहा की। क्यों? एक सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, बहुत बड़ी आफत है, सबसे बड़ी आफत, नहीं बचा पाते। इसका नतीजा क्या होता है आप मुआशरे में देख लीजिए, एक आलिम गलत काम करे सबको भुगतना पड़ता है कि नहीं भुगतना पड़ता? हालांकि डॉक्टर क्या कुछ नहीं करते, करते? अरे भाई आप भी बैठे होंगे डॉक्टर, तो मैं क्यों डरूं, जब मौलवियों को कह रहा हूं तो आपको क्यों छोड़ूंगा भाई, सीधी सी बात है, अपनी सिंफ के लिए कह रहा हूं, आपके लिए नहीं कह सकता? बिल्कुल कह सकता हूं, जाते नहीं हूं डॉक्टर, मैं खुद फंस चुका हूं पता नहीं कितनी बार, पहले तो 15 टेस्ट लिख देता है वो, सारे टेस्ट कराई का भाई, सीधा सीधा बुखार है देख ले भाई, नहीं नहीं टेस्ट होगा खून, पता नहीं डेंगी है बेंगी है क्या होगा भाई, अब डर जाता है आदमी। अच्छा भाई करा लो भाई, सीधा सीधा सा बुखार है, मौसमी बुखार हो गया भाई, थोड़ी देर के लिए इसको देख लो, नहीं पहले टेस्ट कराओ सारे, नेगलेरिया के टेस्ट कराओ, डेंगी के टेस्ट कराओ, पता नहीं क्या 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 लिख देगा, ये कराओ वो कराओ वो कराओ, और जब सब हो गए फिर रह गए एक दो, भाई अब तो हो गया, दिल भर गया तेरा 25-30 हज़ार में, नहीं भरा। अच्छा ऐसा करें वो गुर्दों के पीछे कुछ गुर्दे साफ नजर है, लेकिन कभी कभी पीछे भी छुपा होता है, अब हम तो डॉक्टर नहीं है ना भाई, क्या करें गुर्दों के पीछे कुछ छुपा हुआ होता है, एक सीटी स्कैन करा ले, उस सीटी में अपनी सीटी बन जाती है, नहीं होता ऐसा? इंसाफ से बताओ भाई, ऐसे ही हो रहा है नहीं हो रहा है यार, मैं को गलत कह रहा हूँ, सही कह रहा हूँ ना, अब सीटी करा लो भाई अपनी, वो सीटी बच गई अपनी, अच्छा भाई वो भी करा लेते हैं, वो तो मैं खुद फंसा था, वो तो अपना एक मोमिन डॉक्टर था बेचारा, उसने बताया, कह रहा है ये खाली अपना बिल बढ़ा रहा है, आपको कुछ नहीं है, आप जाइए घर जाइए, ये ऐसी खामा खामे आपको दाखिल करके और आपका बिल बढ़वा रहा है 17,000 की सीटी स्कैन। मैंने कहा भाई 17,000 तो घर वालों को दे के चला जाऊँ, वो अच्छा है मेरे लिए, बेहतर है भाई कि मैं इसको सारा खर्चा इसके ऊपर कर दूँ, ऐसा कैसे होता है? होता है ना, इंसाफ से बताएं, मैं कोई गलत बात कर रहा हूँ भाई, नेक बात सब, लेकिन एक बात मुझे बताइए कि ये कुछ भी कर रहा है डॉक्टर, तो क्या आप डॉक्टर से इलाज कराना छोड़ देते? छोड़ दीजिए ना, छोड़ दीजिए, जैसे मौलवी को कहते ना दीन छोड़ने के लिए, अरे मौलवी तो ऐसे होते हैं, फला मौलवी को नहीं देखा, कौन जाएगा इनके पीछे, छोड़ो, तो भी डॉक्टर भी छोड़ना, तबीयत खराब हो जाए नहीं जा, वो भी जितने ही खुलेंगी दुकानें डॉक्टरों की, अब तो कमर्शियल है ना, प्रोफेशनल भी नहीं, पहले इबादत थी, क्या थी पहले, क्या थी इबादत, फिर हुआ प्रोफेशन, प्रोफेशनल हो गए, फिर क्या हुआ कमर्शियल, यही तालीम के साथ हुआ, यही दीन के साथ हुआ, यही तिब के साथ हुआ, यही वकालत के साथ हुआ, खाली मौलवी को क्यों कह रहे हो भाई, अपने गिरेबान में झांकने की किसी में हिम्मत नहीं है, यही सियासतदानों के साथ हुआ, हाँ सबसे शरीफ लोग सियासतदान हैं, है ना, इनके ऊपर सिर्फ इंतकामी कार्रवाई होती है, हालांकि बेचारे कुछ भी नहीं करते, सीधे सीधे गरीब लोग, खाने को घर में नहीं है, घर में खाने को नहीं है उनके भाई, चंदा करके खाना खाते हैं, इंतकामी कार्रवाई होती है, और इंतकामी कार्रवाई कोई छोटी मोटी नहीं, इतने अरब खा गया, अबे कितने अरब खा गया, इतने तो अरब दुनिया में नहीं है जितने अरब वो खा गया, तुम कह रहे हो है ना, ये सब ये इतने गर्म, ये सब इंतकामी कार्रवाई होती है, वरना पाकिस्तान में सबसे शरीफ तरीन तबका जो है वो सियासतदानों का है, ये मैं आपको बता दूं, सारी खराबियां मौलवियों में हैं, डॉक्टरों में हैं, इंजीनियर में हैं, वकला में हैं, असातिज़ा में हैं, शागिर्दों में, अगर कोई शरीफ तरीन और पाक तरीन लोग हैं जिनकी वजह से ये मुल्क अब तक बेचारा चल रहा है, वो आपके सियासतदान हैं। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, अब किसी ना किसी का ताल्लुक पार्टियों से होगा ना, इसलिए इस बात पे कोई आवाज सलवार भी आज ही भेजना सारे, क्योंकि बात करने जा रहा हूं जिसका मैंने आपसे वादा किया था। ये ना समझिएगा कि हैदराबाद साहब की शक्ल देख के कर रहा हूं, मौलाना हैदराबाद साहब आपसे मैं वादा पहले कर चुका था, आज मुझे करनी थी ये बात। पकड़े आ रहे हैं साहब, कितने बिलबिल आ रहे हैं इनके कारकुन, कितने बिलबिल आ रहे, बेगुना पकड़ लिया, बेगुना पकड़ लिया, बच्ची को पकड़ लिया, बच्चे को पकड़, बच्ची और नानी अम्मा है वो, कह रहे बच्ची को पकड़ लिया, बच्ची है ये नानी अम्मा है, कितने रो रहे हैं, जुल्म हो रहा है, ऐसी नहीं दे रहे, फला चीज नहीं दे रहे, फला चीज नहीं दे रहे। अब पता चला तुम्हें कैद क्या होती है, ये तो कैद भी नहीं है, अय्याशी कर रहे हो, तुम्हारा स्पीकर भी घर में बैठा हुआ है, सब घरों में कैद है, जो जेल में वो भी अय्याशी कर रहे हैं, अभी तो आएगी वो कैद, सब्र करो। कल मैंने क्या कहा था, लाठी चलना शुरू हो गई है, ये ना समझना हुकूमत की हिमायत में कोई एस्टिमेट दे रहा हो, स्टेटमेंट दे रहा हूँ, इनका भी नंबर आएगा, इत्मीनान रखो, ये भी बेगैरत है, सऊदी अरब के पास जा रहे हैं भीख मांगने के लिए, खैर हम तुम्हारे साथ हैं, वो तेरे साथ है कश्मीर में, वो है तुम्हारे साथ कश्मीर में, साफ बात कर रहा हूँ, आपको पता है ना, डरना मत, मैं बात कर रहा हूँ, जो भुगतूंगा मैं भुगतूंगा, आप नहीं भुगतोगे। सुनो कितने बड़े बेगैरत है ये, अभी देखा कश्मीर पे उसका मौकिफ क्या है, वो यहाँ आके मलून कह के जाते हैं कि इसको उम्मत का मसला नहीं बनाना, ये आपका मसला है, पाकिस्तान हिंदुस्तान का, कश्मीर को यही रहने देना। अब पता चला जब एक झटका लगा जोरदार, बिलबिला उठे और यहाँ वाले जा रहे, हम आपके साथ खड़े, वो कश्मीर में है तुम्हारे साथ, ये तुम्हारी बेगैरती की हद है, ये हमारे हुक्मरानों की मुल्क फरोशी और दीन फरोशी और जमीर फरोशी, अगर मर्द के बच्चे होते तो कहते हमारा भी वही मौकिफ है जो तुम्हारा कश्मीर पे
है।
सुन लो, समझ में आई बात, तो इसलिए मैंने कहा कहीं ना समझना कि उनको चोरों लुटेरों को कुछ कह रहा हूँ, ये समझो कि मैं हुकूमत की कोई फेवर कर रहा हूँ, ऐसा मैंने लुकम ही नहीं खाया आज तक जो मेरी जबान को रोक सके, अल्हम्दुलिल्लाह खुदा का शुक्र है, अल्लाह ने इतनी हिम्मत दी है। क्यों, कई बार आपसे कह चुका हूँ, हर तकरीर आखिरी तकरीर समझ के करता हूँ भाई, हर मजलिस आखिरी मजलिस, कुछ पता नहीं कल है नहीं है, जिंदा दुनिया में है भी के नहीं है, लिहाजा हसरत ना रह जाए कि कुछ कहा नहीं था, कह दिया ना, और इससे ज्यादा साफ क्या कहूं आपको, बता दिया कि कितने बेगैरत है ये हुक्मरान, इनमें इतनी हिम्मत नहीं है, इतनी हिम्मत भी नहीं है ये कह सकेंगे हमारा भी, हमें भी उतनी ही तकलीफ है तुम्हारे लिए जितनी तुम्हें तकलीफ है कश्मीर के लिए, इतनी हिम्मत नहीं। अगर तुम वाकई कश्मीर के मजलूम लोगों के हामी होते तो आज आंखों में आंख डाल कर कहते, तुमने जब कश्मीर पे हमारा साथ नहीं दिया, हम किस लिए किराए के गोरिल्ले बन के तुम्हारे पास जाए। बहरहाल कह दिया मैंने, रिकॉर्ड हो गया, माशाल्लाह पहुंच गया, सलवार भेजिए मोहम्मद आले मोहम्मद पर। सुन लो सुन लो, चंद आवाजें बाकी बची हैं, फिर नहीं मिलेंगी सुनने को तुम्हें, चंद आवाजें तो सुन लो, मानो बेशक ना मानो लेकिन रिकॉर्ड पे रहेगी बातें, खामोश नहीं थे अल्हम्दुलिल्लाह, कोई आने वाली नस्ल ये ना कह सके कि ये सब कुछ हो रहा था, सारे उलमा खामोश थे, नहीं बोलने वाले चंद लोग थे जो मुसलसल बोल रहे थे, तो पता चला बात कहां से मैंने शुरू की, कैद कैद कैद, पता चला कैद क्या होती है, बिलबिला रहे हो सारे सारे बिलबिला रहे, और शायद मैंने सुना है कि कोई 22 करोड़ आदमियों का कल एहतजाज होने वाला है प्रेस क्लब पे, पूरे पाकिस्तान से आ रहे हैं 21-22 करोड़ आदमी आ रहे हैं, सुना यही है मैंने, या पता नहीं सखर में आ रहे हैं या पता नहीं इस्लामाबाद में, सुना है सही है कि 22 करोड़ लोगों का एहतजाज होगा, कोने कोने से निकलेंगे इंशाल्लाह इंशाल्लाह, हम भी उस दिन के इंतजार में जी रहे हैं कि कब ये सब के सब जिन्होंने खयानतें की है, पता चला उनके बच्चे चिल्ला रहे हैं हमारा अब्बा अंदर है, किसी का बाप चिल्ला रहा है मेरे बेटा अंदर है, ऐसे ही है ना। तो फिर हम जो चिल्ला रहे हैं कब से, अपने बच्चों के लिए, हमारी आवाजें सुनने वाला कोई नहीं, कोई नहीं हमारी आवाज सुनने वाला, हमारे बच्चों का पता बताने वाला कोई नहीं। तुम्हारे लिए हर चैनल खुला हुआ है, हर चैनल पे बैठे हो, सुबह से बकवास कर रहे हो, चीख रहे हो, लुटेरों के लिए, डाकुओं के लिए, स्मगलरों के लिए, कातिलों के लिए, और मैं क्या कहूं, कैसे कहूं, इन सब के लिए चीख रहे हो, सारे चैनल बैठे हुए चीख रहे हैं, कोई किसी की हिमायत में, कोई किसी की हिमायत में, किसी ने प्रोग्राम किए मिसिंग पर्सन्स के लिए, कोई बोला उनके लिए जो लापता है बरसों से, क्या बताऊं आपको कैसा जिगर छलनी है। ये नाचीज तो हर जगह ही बात करता है भाई, इस नाचीज को कहने की जरूरत नहीं किसी के, कोई आके बताए, आप गवाह हैं, सारे गवाह हैं। लेकिन दुख भी तो होता है कि वही आता है जिसका उठावा होता है, बाकी कौम कहां सो रही होती, देख लिया, गिरफ्तारियां भी दी, सब कुछ किया, धरने दिए, नतीजा देखा। लेकिन फिर आपसे हुज्जत तमाम कर रहा हूं, फिर एक कमेटी बनी है अल्लाह के बंदो, उलमा शामिल है, उलमा ने बनाई है, नाम ले रहा हूं आपके सामने, मौलाना शहनशाह हुसैन नकवी की सरपरस्ती में, मौलाना अहमद इकबाल साहब उसमें, मौलाना हैदर अब्बास साहब उसमें, मौलाना अकील मूसा साहब उसमें, ये मिसिंग पर्सन के लिए बेचारे निकले हैं अभी इस्लामाबाद वगैरह भी शायद मीटिंग करके हैं। खुदा के बंदो कल भी उनका साथ, मैं तो साथ हूँ भाई, मैं कब अलग हूँ, लेकिन मैं आप लोगों से कह रहा हूँ, आप लोगों से ये पैगाम पहुँचाओ, हर जगह पहुँचाओ। आज किसी के साथ हुआ है, कल तुम्हारे साथ हो जाएगा, मेरे साथ हो जाएगा। मैं चंद साल पहले मैंने एक बात की थी और वही हुआ, मैंने उस पर भी कहा था कि जिसके बंद होते हैं बस वही निकलता है, और जिसके रिहा होते जाते हैं वो भाग जाता है, फिर जब तक उसका बंद होता है उसको मिल्लत याद रहती है, कौम कहाँ है, कौम कहाँ है, कौम कहाँ है, जब उसका बाहर आ जाता है वो भी निकल लेते हैं, फिर वो बेचारे वो चिल्ला रहे होते हैं जिनका अंदर, तो मैं साफ साफ बात कर रहा हूँ भाई, मैं आपसे छुपा के बात नहीं कर रहा, कोई ऐसा ठगी छुपी बात नहीं कर रहा आपके सामने, ये सब भुगता हुआ बैठा हुआ मैं आपके सामने, बरसों से भुगत रहा हूँ कि फिर चले जाते हैं, जिसका छुट गया फिर उसका उनको फिक्र नहीं होती अब कौम कहाँ किधर है, अब आप भी तो आओ ना, आओ उनके लिए तो आओ, अब जिनके अंदर बंद हैं। तो मेरे भाई ये कलमिया है, ये कलमिया पहले भी बंद है, अब बाद में जब जिसके ऊपर आती है फिर उसको पता चलता है, फिर उसको याद आती है कौम 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 को। तो मैं बार बार कह रहा हूँ कि अगर ये कमेटी जो लाए अमल बनाती है उस पर अमल नहीं करोगे फिर और आगे मुश्किलात आ जाएंगी, फिर बता रहा हूँ मैं आपको। तो ये जो बनी है हमने तो अहतमाद किया, पहले वाली कमेटी पर भी भाई उसके साथ खड़े थे, आप गवाह हैं, अल्लाह गवाह है, हम खड़े रहे, और जब कोई भी नहीं खड़ा हुआ था ये नाचीज खड़ा हो गया था भाई, और अब भी मैं उनके साथ हूँ, उनको मैंने यकीन भी दिलाया हर तरह से, भी जो भाई देखो मेरे पास सबसे बड़ा मोर्चा मेरा कौन सा है, ये मिंबर, और अल्लाह गवाह है कि पूरी दुनिया में मेरी कोशिश क्या होती है कि ये आवाज पूरी दुनिया में पहुंचे, और पूरी दुनिया में जाती है आवाज। और दो साल पहले ये नाचिस गुनाहगार बहुत हबीर फकीर, मैं तो कीड़े मकोड़ों से भी भाई आप बिल्कुल अब बदतर हूं मुझे, मैं जानता हूं कि मैं क्या हूं, एक खाक का जर्रा हूं और कुछ भी नहीं हूं, लेकिन उसके बावजूद इस नाचीज ने पूरी दुनिया में प्रोटेस्ट कराए थे। लेकिन मसला वहीं आके खत्म हो जाता है भाई कि जब तक कौम साथ नहीं देगी अजीजों नहीं होता। आज इनके बेचारों के साथ हुआ है, कल किसी के भी साथ हो जाएगा, मुझे यकीन है कि मेरा मैसेज आप तक पहुंचा होगा, और ये इसके जरिए से मैं जानता हूँ लाइव जा रहा है, ये पूरी दुनिया में लाइव जा रही है मेरी तस्वीर, और उसके बाद भी लोग निकाल के चलाते हैं। तो मुझे कोई शौक नहीं ना अपनी क्लिप चलाने का, ना वीडियो चलाने का, मुझे कोई शौक नहीं, मेरे अतराफ के लोग सब जानते हैं। लेकिन फिर भी मैं गुजारिश करूंगा अपने भाइयों से, ये जो मिसिंग पर्सन वाला मेरा पैगाम है खुदा के लिए, इसको जरूर जैसे आप करते हो जो भी करते हो उसको निकाल के जैसे भी चलाना हो चलाओ, ताकि सारी दुनिया में ये आवाज चले। आखिर कब तक भाई, कब तक ये होता रहेगा, ये दरिंदों की तरह रात को हमारे घरों में कूदे और आले सऊद के पिट्ठू उनका नमक खाने वाले उनके हुक्म पर, उनकी ईमा पर, उनकी मर्जी पर हमारे बच्चों को उठा के ले जाए, कब तक। अल्लाह के बंदो ये मैं सब कहता हूं, रिस्क लेके कहता हूं, सब कहता हूं, मुझे अपनी जान की परवाह नहीं, मैंने कहा मैं जिंदगी गुजार चुका भाई, मैंने 60 साल क्रास कर लिए, अब मुझे कोई हसरत नहीं है जीने की, मगर इंसाफ से बताओ क्या 30 साल पहले मैं ऐसे बात नहीं करता था? मैं तो हमेशा ऐसे ही बात करता हूं, आप खुल के बात करता हूं, कोई तकिया नहीं करता बातिल को ललकारने के लिए। दुआ करो परवरदिगार। अब ये जुमले मोतजा के तौर पे तवील बात हो गई मेरे मौजू से हटके, लेकिन ये भी जो आलिम का फर्ज है ना, तो जब मैं बात कर रहा हूं तो अगर 1500 उलमा हमारे पाकिस्तान में बात करेंगे क्या कुछ नहीं हो जाएगा। लेकिन लोगों से भी कह रहा हूं खुदा के लिए एहतराम करना सीखो। अगर सड़क पे कोई मौलवी आते हैं तुम्हारी हिमायत में आते हैं, मैंने अपनी आंखों से देखा बेइज्जती करते हैं उनकी, उनको बातें सुनाते, कौन आएगा तुम्हारे साथ फिर, कौन आएगा? छोटे छोटे से बच्चे गरीबानों पे हाथ डालेंगे, बदमाश लोफर लोग आके उनकी बेइज्जती करें सड़कों पे, तो फिर कौन आएगा? फिर रोते क्यों कि कोई हमारे साथ नहीं आता? खुदा के बंदे जो आता है तुम्हारे पास उसकी इज्जत तो करो, उसका एहतराम तो करो। यही जनाजों में होता था शुहदा के, हर बदतमीजी, जो आ रहा है उसके साथ बदतमीजी, जो नहीं आ रहा इसका मतलब वो आराम से घर में अच्छा बैठा है, जो बेचारा आ रहा है कह रहे हो आ गए शहीदों के जनाजे पे सियासत करने वाले आ गए, नहीं आए तो गालियां देते हो, आ जाए तो कहते हो सियासत कर, आखिर चाहते क्या हो तुम, है कि नहीं ऐसा बताओ? ये दिल जलावा है, मैं तो हर बात साफ करता हूं, मुझे किसका खौफ है भाई, मुझे किसी का डर वर नहीं, मेरा मौला देख रहा है, मेरा मौला मेरे दिल को देख रहा है, मेरे दिल को जानता है, तुम मेरे दिल में क्या जानो क्या है, मेरा मौला तो जानता है मेरे दिल में क्या है, तो अपने रवैये तो देखो पहले कि तुम्हारे रवैये क्या है, जिसकी वजह से उलमा नहीं आते, उनको बातें सुनाते जाहिल खड़े होकर बेइज्जती करते उनको, जो आ रहे जो नहीं आ रहे उनके घर में जाने की किसी में हिम्मत नहीं होती, कोई उनका दरवाजा नहीं खटखटाने की हिम्मत कर सकता, जो बेचारे आ रहे हैं उनकी बेइज्जती, उनको बातें सुना बच्चे खड़े होते। खुदा का खौफ करो, जो तुम्हारी हिमायत के लिए निकलता है उसकी इज्जत करना तो सीखो, नहीं करोगे तो बेचारे दो चार जो तुम्हारी लड़ रहे हैं ये भी घर में बैठ जाएंगे, ये भी घर में बैठ जाएंगे भाई, ये भी नहीं निकलेंगे, मैं जानता हूं कब तक, कब तक कोई अपनी बेइज्जती बर्दाश्त करेगा। सलवात भेजी मोहम्मद आले मोहम्मद पर, एक बार और बुलंद आवाज से एक सलवात इनायत फरमा दीजिए मोहम्मद आले मोहम्मद पर, आइए आखिरी रिवायत। अब ये तो अच्छा हुआ ना किसी जिम्न में बात आ गई, आफतुल फुकहा अदम सियानत है, जब ये नहीं बचाते अपने नफ्स को बुराइयों में पड़ जाते हैं ये सबसे बड़ी आफत है, बहुत बड़ी आफत। अब आइए ये हदीस आखिरी, इसके बाद ये मोबाइल बंद, मैंने आज किया था कि एक मुझे तरतीब से बताना था इसलिए मैंने एक सहारा लिया इसका आपके लिए। ये रिवायत ये हदीस इमाम मूसा काज़िम अलैहिस्सलाम बाबुल हवाइस, आप देखिए क्या फरमाते हैं कि हुजूर ने फरमाया, फिर हदीस कहां पलट गई हुजूर की तरफ, है ना। मैंने आपसे क्या कहा कि जितने भी मासूम के अकवाल हैं इनकी बाजगश्त कहां होती है, यानी जो ये कह रहे हैं ना वो रसूल अल्लाह का हबीब फरमा रहा है, अल्लाह का हबीब फरमा रहा है, जो भी मासूम जो कह रहा है, इतना उसूल तो हर शिया जानता है ना कि हर मासूम जो हुक्म दे रहा है वो असल में किसका हुक्म है, अल्लाह के हबीब का हुक्म है। जो भी हदीस फरमाते इमाम हुजूर ने फरमाया कि फुकहा रसूलों के अमीन होते हैं, फुकहा कौन है रसूलों के अमीन, रसूल फरमा रहे हैं रसूलों के अमीन होते हैं। अच्छा भाई किस जमाने में होते हैं, हुजूर फरमा रहे हैं ना, हुजूर से पहले के जमाने में होते थे, मैं जो बना रहा हूं वो होंगे या मुतलक, हुक्म मुतलक है अल्लाह के बंदो, आम आदमी भी जानता है जो थोड़ा सा भी उर्दू भी जरा से भी जानता नहीं भी जानता जब भी समझ में आ रही है बात कि अल फुकहा उमना और रसूल, फुकहा कौन है रसूलों के अमीन, क्या मतलब, यानी कयामत तक के लिए हुक्म है कि हर जमाने में जो फुकहा होंगे वो कौन होंगे रसूलों के फुकहा। अब आगे सुनिए अभी घबराइए मत, फुकहा अमीन रसूलों के अमीन होते हैं कब तक, जब तक वो दुनिया में मसरूफ ना हो जाएं, यानी जब तक दुनिया के बंदे ना पहचान, बता दी ना मैं दोनों चीजें लेके चल रहा हूं अभी आपके सामने, इधर वाले भी उधर वाले भी, किसके पीछे जाना है और किसके पीछे नहीं जाना, हर यानी हर फकीर अमीन नहीं है रसूल का, کہ فقہا رسولوں کے امین کب تک؟ جب تک وہ دنیا کے بندے نہ ہوں، جب تک وہ دنیا میں مصروف نہ ہو جائے. تو پوچھا صحابہ نے کہ حضور اس کا کیا مطلب ہے دنیا میں مصروف نہ ہو جائے؟ بھئی یہ بھی تو دنیا نا، روزانہ کھانا پینا، اپنا گھر بنانا، بچوں کے مستقبل کی پرواہ کرنا، ان کو گھر بنا کے دینا، ایسے ہی ہے نا، حلال رزق کمانا، حلال رزق سے بچوں کی پرورش کرنا، یہ سب دنیا ہی ہے بھائی، اور کیا ہے؟ تو صحابہ بھی یہی سمجھ رہے تھے کہ یہ کیا ہے بھائی. اب اس کے لیے اب تھوڑا سا آپ کو بتا بھی دیں کہ مولا کا فرمان ہے نا کہ اپنے بچوں کے لیے اچھا نام رکھو، ہے نا، ان کو گھر دو، کچھ شادہ گھر، یعنی اتنی تمہاری حیثیت ہے، گھر دو، یہ سب بچوں کا حق ہے نا، اچھا نام دو، ان کی شادیاں کرو، ان کو اچھی تعلیم دو، ان کو گھر بھی دینا ان کا حق ہے. جس کی آج تک تو بیچارہ غریب آدمی کہاں سے گھر بھر لائے گا، کدھر سے لائے گا گھر، یہ سب دیکھے نا کتنے غریب پکڑے جا رہے ہیں. آج بھی ایک بڑا غریب آدمی پکڑا گیا ہے، کھانے کو نہیں ہے، اس کے گھر میں اس کی پارٹی چلا رہی ہے، ظلم ہو گیا. ایک غریب شریف اور ایماندار آدمی کو پکڑ لیا ہے نا، سارے ایماندار اندر ہو رہے ہیں اور بے ایمان باہر ہیں. ہم جیسے سلوات کریے محمد آل محمد پر. خیر جناب، اب ہمیں کیا لینا دینا سیاست، دفعہ کیجیے، چھوڑیے. بس تو کہا رسولوں کے امین کب تک؟ جب تک وہ دنیا میں مصروف نہ ہو جائیں. صحابہ نے سوال کیا، حضور اس کا کیا مطلب ہے، تشریح کر دیجئے کہ دنیا میں مصروف نہ ہو جائے. اس کا تو آپ نے فرمایا اتباع السلطان. دنیا کیا ہے؟ کھانا پینا نہیں ہے، رزق حلال کمانا نہیں ہے، گھر بنانا نہیں ہے، یہ سب نہیں ہے. جب تم یہ دیکھو، اب دیکھیے آگے جملے ہیں، یعنی جب تم یہ دیکھو کہ یہ حکمرانوں کی، بادشاہوں کی، سلطانوں کی پیروی کر رہے ہیں، چھوٹے چھوٹے مفاد کے لیے، پروٹوکول کے لیے، منصب کے لیے، فلاں کمیٹی، فلاں شورا، فلاں کا ممبر، فلاں کا رکن. شیعہ فقی کو یہ زیب دیتا ہے، شیعہ فقی کے لیے یہ سب. فرماتے ہیں اللہ کے رسول نہیں، اتباع السلطان. جب پوچھا کہ اس کا مطلب کیا، اتباع السلطان، بادشاہ یعنی بادشاہوں کی پیروی کرنا، حکمرانوں کی پیروی کرنا، جابر سلطانوں کی پیروی کرنا. اگر وہ ایسا کرنے لگے، اب آپ کو نصیحت ہے، قیامت تک کے مومنین کو نصیحت، اللہ کا رسول کر رہا ہے، اگر وہ ایسا کرنے لگے تو ان سے اپنے دین کے بارے میں خطرہ محسوس کرنا اور نالب ہو جانا. بھائی سمجھ گئے، میں اپنی زبان میں کہوں، دور نکل لینا ان سے، دین خطرے میں ہے. اپنے دین کے لیے خطرہ محسوس کرنا جب یہ دیکھو کہ ہمارے فقہا یا علماء درباری ہو گئے، سرکاری ہو گئے. اس ناچیز نے کیا زندگی پائی، کیا زندگی گزاری، لیکن بہت کچھ دیکھا ہی نہ خوش. کیوں میں میٹنگز وغیرہ میں جانا چھوڑے؟ میں نے کہا تھا کہ نہیں جانا چاہیے، نہیں جائیں گے تو مسائل کیسے ہوں گے. جو جاتے ہیں ٹھیک ہے، خدا نہ کرے، میں ان پہ تنقید نہیں کر رہا، لیکن میں نے ایسے منظر دیکھے. ہمارے نام پہ جا رہے ہیں، قوم کے نام پہ، وہاں پرچیاں چل رہی ہیں، اس کی پوسٹنگ کر دو، اس کا یہ کر دے سر سر. اب جو سر سر کر کے ان کو بات کرے گا، بدبخت، تو ان کا نوکر ہو گیا نا پھر. اور وہ یہی چاہتے ہیں کہ ان کے لیڈر آئے، ان لیڈروں کو پھر ہم گیدڑ بنا دیں. سلوات بھیجیے محمد آل محمد پر. سب ایسے نہیں ہیں، یہ بھی ریکارڈ پہ رہنی چاہیے بات، سب ایسے نہیں ہے. مجاہد بھی ہے، الحمدللہ میں جانتا ہوں، جا کے وہاں حق بات بھی کہتے ہیں، لیکن میں بتا رہا ہوں، یہ جو حدیث ہے اس کی روشنی میں بتا رہا ہوں کہ جب ایسے لوگوں کو دیکھنا تو اپنے دین کے لیے خطرہ محسوس کر لیں کہ تمہارا دین خطرے میں پڑ گیا، تمہارا دین خطرے میں پڑ گیا. پر سمجھ میں آ گئی کہ درباری ملاؤں سے تشیعوں کا کوئی تعلق نہیں ہے. اب اس ملک کا دربار ہو یا عالمی دربار، عالمی دربار کون سا ہے؟ آگے میں اپنی منزل کی طرف. عالمی دربار کون سا ہے بھائی؟ عالمی دربار ہے شیطانی طاقتوں کا دربار، عالمی دربار ہے سامراجی قوتوں کا دربار. اب دربار کو بڑا کرتے جاؤ نا، ایک ہے شہر کا دربار، ہے نا، ٹاؤن سے شروع کر لو، محلے سے شروع کر لو. وہ بیچارہ ایک چھوٹا سا مولوی جس کے بارے میں پہلے تشریح کرتے ہو، اس کے پیچھے کیا پڑتے ہو بیچارے کے پیچھے؟ اس کو تو کھڑے کھڑے نکال دیتے ہیں مسجد، جا بھائی تیری نوکری ختم. اس کے پیچھے نہیں، میں اس کی بات نہیں کر رہا. وہ بھی اسی صورت میں رہ سکتا ہے بیچارہ. کراچی میں بہت اچھی حالات ہیں، پھر تکرار کر رہا ہوں، پہلے بھی کہہ چکا ہوں، یہاں علماء کی بہرحال پیش اماموں کی ایک عزت ہے، ایک مقام ہے. اور آپ سے بھی ہمیشہ کہتا ہوں، یاد رکھنا، اس اپنے پیش امام کی عزت کیا کرو، اس کی وجہ سے تمہاری مسجدیں آباد ہیں. ये अगर इधर उधर हो जाए तुम्हारी मस्जिद में सन्नाटा होगा। मैंने अपनी आंखों से एक मस्जिद का जो मंजर देखा है आपको बयान नहीं कर सकता, आप बर्दाश्त नहीं कर पाएंगे। जो मैंने हाल देखा कि एक स्टेशन पे उतरा था, अपनी मस्जिद थी, लंबी लगा हुआ था, वहाँ चला गया और मेरे साथ अकेला नहीं था, बहुत सारे थे। तो मैंने कहा चलो अपनी मस्जिद है, फजर का वक्त हो गया है, इसमें पढ़ लेंगे। पूछा उनके 10-15 मिनट खड़ी होगी, ट्रेन चले, बहुत साल पुरानी बात है, उस मस्जिद में गया हूँ ना। अब झूठ समझो सच समझो आपकी मर्जी, मैंने जो देखा वो बता रहा हूँ, वो गवाह जिंदा है जो मेरे साथ थे चंद्रलमा, बहुत सालों पहले। कर अंदर कुत्ते लौट रहे थे, पूरी आबादी गुनाहगार थी, पूरी आबादी। बनाया क्यों था जब उसमें कोई नमाजी नहीं रखना था तुम्हें, शौक में अजान देने वाला भी नहीं था कोई। पूरी आबादी गुनाहगार होती है, मौलवी पागल नहीं है जो तुमको ये सारी दावतें दे रहे होते, अमर बिल मारूफ कर रहे होते, नहीं अली मुनकर कर रहे होते। समझ में आ गई हमारी बात? ये पेशिमाम होता है बेचारा, जिसकी वजह से मस्जिदें आबाद होती हैं। आबाद कद्र किया करो, इज्जत किया करो इनकी। बेहतरीन आबादी वो होती है जिसका आलिम मरते दम तक वहां रहे, बेहतरीन आलिम वो होता है जो मरने के बाद वहीं दफन हो जाए। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। समझ में आ रही हमारी बात? खामखा की सियासतबाजियां ना किया करो। और इससे ज्यादा मैं क्या साहब आपके से बात करूं, एक बार और सलावत इनायत फरमा दीजिए। समझ में आई हमारी बात? बस दरबार शुरू होता है शहर सूबा बोल, और फिर दरबार आलमी सतह पे लगता है, साम्राज्य ताकतों का दरबार लगता है। आओ हमारे सामने सजदा करो, हमारे सामने घुटने टेको, हम तुम्हारा दिफा ना करें, 15 दिन में तुम खत्म हो जाओगे। कहा था ना हम बेगैरतों से किसी ने, फिर भी उनको समझ में नहीं आई। क्या कहा था उस शैतान बुजुर्ग ने? ये कहा था अरे सबसे, और मुस्कुरा के मजाक उड़ाते हुए कहा था, एक सलवात दे दीजिए मोहम्मद आले मोहम्मद पर। यार मजाक उड़ाते मजाक उड़ाते हुए कहा था कि अरे 2 हफ्ते के हैं ये, 2 हफ्ते में इनका दिफा नहीं करें खत्म हो जाए। और 2 हफ्ते भी तूने ज्यादा किए थे, 2 हफ्ते ज्यादा कह दिए तूने, 2 हमलों की मार नहीं थे ये, एक में आधा गया दूसरे में पूरा चला जाएगा। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। खैर चलिए छोड़िए, जाने दिए। तो अब समझ में आ गए? अब इस आलमी दरबार, ये हक और बातिल का मेयार जो मैंने कहा था नजर नहीं आ रहा, हक और बातिल का मेयार क्या, कैसे पहचाने उलमा को? ये नन्ही सी जबान हिला देना इतनी सी, अरे क्या करें, वो देखा नहीं फला मौलवी को क्या कर रहा है, फला मौलवी को नहीं देखा, अरे भाई छोड़ो इनके पीछे ना जाना, ये पता नहीं क्या क्या कहते, वही तुझे नजर आ रहे हैं सारे, उन्हीं के पीछे चलने की बात कर रहा है। ये कहना कि तू हक की तरफ जाने नहीं चाहता, वरना रोजे रोशन की तरह आया है आफ्ताब आमद दलील आफ्ताब। आज तो फकाहत का इस तरह से सूरज रोशन है कि किसी को बताने की जरूरत भी नहीं। इस आलमी दरबार में आलमी ताकतों के सामने जो घुटने टेक रहा है, फकीर हो हमारा हो उधर का हो किधर का हो, उन्हीं के पीछे नहीं चलना। और जो इन आलमी फिरौनों नमरूदों यजीदों के सामने कलमा हक बुलंद कर रहा है, हैदरी आवाज में ललकार रहा है, हुसैनियत की सजा बुलंद कर रहा है, समझ लो कि वही हैं जिनके पीछे चलना है। देखिए मैं आपसे नारे तलब नहीं करता, लेकिन इस मंजिल पर हूं मैं कि मेरा दिल चाहता है कि ऐसा नारा लगाइए कि पता चले आपने मेरी बात को समझा है, ऐसा नारा लगे। लगा बेटा नारा,
हर हमारी दस्त
का करबला करबला,
हर हमारी दस्त
का करबला करबला,
हक का सीधा रास्ता
करबला करबला,
हक का सीधा रास्ता
करबला करबला, मुनाफिकत की मौत है,
हुसैनियत की जिंदगी,
अकीदो जिहाद है,
हैदरी
यार
हैदरी
यार। कंजूसी से काम तो नहीं लिया, आवाज तो नहीं लजी मेरी, लड़खड़ाई तो नहीं? क्यों? ये बच्चे जो बैठे हैं छोटे छोटे, ताकि इनमें ये लहजा मुंतकिल हो जाए। मत डरो, मत घबराओ, डरता वो है जिसका कोई वाली वारिस नहीं होता। खुदा की कसम जब मैं तकलीफ करता हूं तो मुझे पता होता है कि मेरी पुश्त पे कौन है, और अगर बातिन नजर नहीं आता तो जाहिर को देख लो कि मेरे दोनों शानों पे पीछे अब्बास के परचम है। ये जाहिर तो नजर आ गया, बातिन को छोड़ दो। तो जो इस साए में बैठ के बात करे और फिर भी खौफजदा हो तो बैठे ही नहीं, मेंबर पे तुझे बैठने का हक ही नहीं। अलम के साए में बैठ के जुर्रत नहीं मिलेगी तो फिर कहां मिलेगी? इसीलिए सबसे कहता हूं कि अलम लगाना आसान है, अलम की अहमियत को समझना बड़ा मुश्किल होता है। इस साए में बैठ के बात कैसे करनी है ये भी तो सीखो। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। परवरदिगार कबूल करे। अभी बात मुझे ज़ाहरे के बीच में बात करनी थी मजलूमों के, मैं पहले आपसे वादा कर चुका था, पहले बता चुका हूँ, किसी के कहने पे किसी को देख के नहीं कर रहा, ये मेरा आपसे वादा था कि मुझे ये आपसे बात करनी है। आज आठवीं सातवीं मजलिस में, वहाँ की आठवीं नहीं अठारहवीं, यहाँ की सातवीं मजलिस की है मैंने बात आपसे। बस आइए अब आपको लेके चलो। हुजूर ने फरमाया फुकाह की पहचान बताई, उमना उर रसूल अल फुकाह उमना उर रसूल, फुकाह रसूलों के अमीन हैं, रसूलों के अमीन। और एक जगह तो नहीं कहा बाज़ो उलमाए उम्मती का अंबिया बनी इसराइल, मेरी उम्मत के बाज़ उलमा कैसे होंगे बनी इसराइल के, बल्कि बाज़ को तो अफ़ज़लो भी ना अंबिया बनी इसराइल, मेरी उम्मत के बाज़ को कहा बनी इसराइल के बाज़ उलमा से भी अफ़ज़ल, तो खुदा के बंदो तलाश करो ना, ज़बाने खोलने से पहले सोचो तो सही। काबिल बन जाता है आदमी बहुत, कि मौलवी को क्या पता, मौलवी को क्या पता, अगर मौलवी को कुछ नहीं पता तो लबनान किसने बसाया, शाम किसने बसाया, इराक किसने बसाया, और आज भी बहरेन में आलिम दीन ही तो है जिसकी गर्दन किसी भी वक्त काटी जा सकती है। सऊदी अरब में आलिम दीन ही तो था जिसकी गर्दन काटी गई, नाइजीरिया में आज भी जिस पर मौत का साया लहरा रहा है, या मौत का साया है जिसके सर पे कौन है, आयतुल्लाह इब्राहिम ज़ज़ाकी है ना, तो अल्लाह के बंदो फख्र करो कि ये सारे फुकहा तुम्हारे हैं, तुम्हारे। अल्लाह ने एजाज दिया कि आज आलमी दरबार में आलमी साम्राज्य के सामने अगर फुकहा और मराठे डटे हुए हैं तो उनका ताल्लुक हमसे है, किसी और से नहीं है।
हुसैनियत
जिंदाबाद,
हुसैनियत
जिंदाबाद,
यजीदियत
जिंदाबाद,
यजीदियत
के लिए, क्योंकि एक मौजू बयान करना था लेकिन वो जाहिर के मिसिंग पर्सन्स पे मुझे बात करना थी तो उस पर काफी वक्त निकल गया। सिर्फ दो तीन बातें कर रहा हूं, दो तीन जुमले आपसे अर्ज करूंगा और यहीं से जिंदगी रही, बात को कल शुरू करेंगे। हौज़े इल्मे करबला मक्के और मदीने का तो मैंने आपको बता दिया ना कल परसों, और जरा जरा सा बताया, जाहिर एक मजलिस महदूद वक्त होता है, मक्का में कब शुरू हुआ हौज़े इल्मे, आइए करबला, तीसरा नजफ से भी पहले करबला हौज़े इल्मिया बना, कैसे बना मैं नाम भी ले दूंगा फुकहा के, लेकिन कल आज ही बता रहा हूं। चौथे इमाम, पांचवे इमाम, छठे इमाम, जो करबला ज़ियारत करने गए हो, मकाम इमाम जाफर सादिक अलैहिस्सलाम गए कि नहीं गए, गए हो ना, नहर अलकबा के रास्ते, जो नहीं गए दिल से दुआ करो परवरदिगार सबको वो ज़ियारत नसीब फरमाए। इलाही मेरे मौला, मेरे मौला, जितने यहाँ बैठे हैं जहाँ नहीं है सबके लिए दिल से दुआ, महबूद इन सब को तू अपने दयार की ज़ियारत करा दे, करबला की ज़ियारत करा दे। अब तुम्हें बता रहा हूँ हौज़े इल्मिया करबला के बारे में दो लाइनें, फिर आगे चलेंगे। ये मकाम इमाम सादिक क्या है, जाते हैं ना जब आप वो ख़याबान सिदरा जो करते शार सिदरा, इमाम मकाम इमाम ज़माना पहले आता है ना, और वही पुरानी ख़्यामगा है, पुरानी ख़्यामगा उसको कहा जाता है, और फिर आप अलकमा पार करके जाते हैं दाएँ हाथ में बाप के वो बाज़ार है, बाज़ार के अंदर 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 जाते हैं मकाम इमाम जाफर सादिक अलैहिस्सलाम आता है ना, اور ایک مقام پانچویں امام یا چوتھے امام سے منسوب ہے, بلکہ وہ بھی چھٹے امام سے وادی السلام میں اندر جا کے آتا ہے. یہ کیا ہے؟ زیارت کے لیے اجازت ہے. چوتھے امام بھی, پانچویں امام بھی, چھٹے امام بھی. اسی لیے اس کو کہا جاتا ہے اراضی الجعفریات. آج تک ان جگہوں کا یہی نام ہے, اراضی الارض کی جمع ہے, اراضی الجعفریات, یعنی جعفریوں کی زمینیں. کیوں؟ امام نے وہاں خریدے تھے باغات زائرین کے لیے, زائرین وہاں آتے تھے, خیموں کی بستی بن جاتی تھی. چوتھے امام اپنے زمانے میں, پانچویں امام اپنے زمانے میں, چھٹے امام اپنے زمانے میں, ساتویں امام کو جتنی بار موقع ملا, شروع میں بیعت سے پہلے موقع ملا کربلا آنے کا, خیموں کی بستی آباد ہو جاتی تھی اور درس و تدریس شروع. شعرا, فقہا, محدثین تینوں تیار ہوتے تھے تینوں, کیونکہ شعرا کی بھی ضرورت ہوتی تھی. یہ اپنے انقلابی اشعار کے ذریعے سے لوگوں میں جوش اور ولولہ پیدا کرتے تھے. سمجھ میں آ رہی ہے ہماری بات؟ تو امام سب کی تشویق یعنی سب کی حوصلہ افزائی کرتے تھے. شعرا, فقہا, محدثین, پانچویں امام, چھٹے امام. پھر آج وہ ایک زیارت گاہ کی صورت میں بن گیا نا, آپ زیارت کرنے تو پہلا حوض علمیہ اور پہلا فقری نزدیک ترین امام زمانہ کے دور سے. ابھی غیبت صغرا جاری ہے, 2000 ہجری 307 کی بات کر رہا ہوں. ہجری 307, ہجری 310, ہجری 329, تینوں فقہا کے نام لیتے ہوں آپ کے سامنے. پہلا فقیہ ہجری 310, پہلے 307 والا سن لے. بڑی مشہور ہے ہمارے یہاں تفسیر قمی, شیخ ابو الحسن علی ابن ابراہیم قمی, قم کے رہنے والے, کربلا کے آباد ہوئے, یہاں پڑھتے رہے پڑھتے رہے. شیخ علی کی تفسیر قمی انہی کی ہے, یہ کربلا کے حوضے سے پڑھے ہوئے, یعنی معصومین کے زمانے سے بالکل نزدیک ترین. ہجری 307 میں یہ تفسیر سامنے آئی. دوسرا فقیہ, لوگ کیوں لکھی تفسیر امام کا, غیبت صغرا کا زمانہ کیوں لکھ دی بھائی؟ امام کہتے ہیں تم کون ہوتے ہو لکھنے والے, تمہیں کہاں سے بتا سب. لیکن تشویق کی نا امام نے, شوق ہے نہیں, لکھو لکھو لکھو, ہمارے فرامین سے لکھو تفسیر قمی. دوسرا ہجری 310, حمید ابن زیاد ابن حماد, حمید بلکہ معذرت حمید, لکھا حمید زیادہ لیکن پیش کے ساتھ ہے, جیسے کہیں کہیں یزید نہیں ہے, کہیں نام ہے یزید, کسی اور ہستی کا بتا رہا ہوں, یہ تو یزید ہی ہے. تو ایک یزید بن سبیت ہیں, ان کو بھی لوگ یزید ہی کہہ دیتے ہیں, وہ الگ ہے یزید. اسی طرح حمید, جیسے رشید اور رشید دو الگ ہیں نا نام, رشید الگ ہے, رشید وہ جو مولا کے صحابی ہیں, ان کا ذکر زندگی نہیں کر لیا پرسوں میں کر دوں گا آپ کے سامنے. تو اسی طرح حمید, حمید بھی ہے نام, حمید, حمید ابن زیاد ابن حماد, کربلائی, کربلا کے فقیہ مجتہد. اور تیسرا تو ایسا نام ہے تو ہمارا کوئی بچہ بھی نہیں جو نہیں جانتا ہو, شیخ محمد ابن یعقوب کلینی صاحب اصول کافی. یہ کربلا کے حوضے سے پڑے ہوئے, ہجری 329 میں انتقال ہوا, امام زمانہ کے نزدیک ترین ہیں شیخ یعقوب کلینی. کہیں کے بھی رہنے والے ہو, پڑھے کہاں, پہلا حوض علمیہ جو عراق میں قائم ہوا کربلا میں, خود معصوم نے قائم کیا. اے مولا, اے فرزند رسول, اے ائمہ معصومین, جب ہمارے لوگوں کو آنے والے زمانے میں فقہا کی ضرورت ہی نہیں, مولانے کی ضرورت ہی نہیں, تو آپ پڑھا کیوں رہے ہیں, بنا کیوں رہے ہیں؟ اماموں نے خود اس کربلا میں بھی, کربلا میں حوض علمیہ قائم کر کے بتایا کہ اس سے بہتر جگہ کون سی ہے علم حاصل کرنے کے لیے. مرقد حسین کے جوار میں, روضہ حسین کے جوار میں علم حاصل کرو, روضہ مولا کائنات کے جوار میں علم حاصل کرو. حوض علمیہ نجف تک تو پہنچ بھی نہیں پاؤں گا شہر میں, دو ہی تو مدرسیں بچی ہیں زندگی رہی تو انشاءاللہ. لیکن بتا دیا میں نے آپ کو, تسلسل سے لے کے چل رہا ہوں رسول کے زمانے سے, تاکہ پتا رہے, معلوم رہے آپ کو, سب کو علم رہے اس بات کا. پتا بھی درست ہے, کیونکہ پتا کہتے ہیں ایڈریس اور نشانی کو, تو آپ کو ایڈریس معلوم ہو, ورنہ لفظ یہی استعمال کیا تھا کہ آپ کو معلوم رہے, لیکن وہ پتہ میرے منہ سے نکل گیا تھا. اب اتنی اردو تو خیر بچے جانتے بھی نہیں ہیں الحمدللہ, خیر کوئی فرق نہیں پڑتا. صلوات بھیجیے محمد آل محمد پر. اچھا اتنی آہستہ سے صلوات بھیجیں گے تو میں دو گھنٹے اور پڑھوں گا پھر. صلوات بھیجیے محمد, ختم کیا میں نے. جو مضمون پڑھنا ہے وہ نہیں پڑھا, وہ کل شروع کریں گے, کیونکہ میرا وعدہ ہے آپ سے وقت کی پابندی کروں گا انشاءاللہ. کربلا پہنچ گئے ہم, ابھی بتائیں گے اور کون کون فقہا جو حوض کربلا سے نکلے. چند کا سب کا نام تو لے نہیں سکتے, سینکڑوں کی تعداد ہے. اور جب آپ کربلا جاتے ہو نا عزیزوں, ذرا سا غور کیا کرو اطراف میں, خود حرم کے اندر دیکھا کرو نا, اطراف میں حرم میں جو حجرے بنے, کتنے علماء فقہا دفنے وہاں, کیوں دفنے؟ فقہا کی ضرورت ہے نا, مراجے کی ضرورت ہے نا, ان کا وجود بتا رہا ہے وہاں. اور شہر میں تو نہ معلوم کتنے سو کی تعداد میں فقہا دفنے, اسی حرم میں, ابا عبداللہ میں, حرم میں جناب عباس علیہ السلام میں. دیکھا کرو نا, نام لکھے ہوتے ہیں, پورے پورے خاندانوں کے نام لکھے ہوتے ہیں کہ آیت اللہ فلاں, آیت اللہ فلاں, آیت اللہ فلاں, آیت اللہ فلاں. تو یہ کربلا جو علم دے رہا ہے, کربلا درس دے رہا ہے. کربلا میں چھ مہینے کا بچہ تھا نا, میرا عقیدہ یہ ہے, میں عقیدہ اس کو کہتا ہوں بھائی, اور کیا عقیدہ مجھے نہیں معلوم. میری فکر یہ ہے کہ وہاں چھ مہینے کا بچہ بھی عالم تھا, جانتا تھا کہ مجھے حسین کا دفاع کیسے کرنا ہے. میں نے پہلے سے نہیں سوچا تھا کہ آج مجھے مصائب کیا پڑھنے ہیں, بس اس بچے کا نام آ گیا. اب اس بچے کے لیے تھوڑے سے دو چار جملے آپ کے سامنے پڑھنا چاہتا ہوں. شہادت تو میں مختصر پڑھوں گا, وہ تو آپ نے پورے محرم سنی. میں آگے کی بات کرنا چاہتا ہوں, کون ہے یہ بچہ؟ میری نظر میں یہ بچہ, آپ تبسمیں علی اصغر کا ذکر سنتے ہیں نا, دو جملے اس سے تبسم پہ سن لیجئے, پھر میں آگے بڑھ کے مختصر مسائل. لیکن انشاءاللہ کوشش یہ ہوگی کہ آپ بھی مصاب ہوں, میں بھی مصاب ہوں, کیونکہ مصائب میں اپنے لیے نہیں پڑھتا ہوں, آپ سے زیادہ میں اپنے لیے پڑھتا ہوں. مصائب معال مجلس ہے, کیپیٹل ہے مجلس کا. اگر مصائب بھی نہ پڑھ سکا آدمی تو پھر فائدہ کیا ہوا مجلس کا؟ عزیزو, حسین کے غم میں اگر آنسو نہ بہا سکا تو خدا نہ کرے. مقصد یہ نہیں کہ آپ کو زبردستی رلواؤں, لیکن میں بتا رہا ہوں کہ معال مجلس مصائب حسین ہے, مصائب حسین. ہر معصوم نے جس کی تاکید کی صبح تبسم علی اصغر ہے کیا. آج آپ کو دلیل دینا چاہتا ہوں, جب تیر لگا تھا نا علی اصغر کی گردن پہ, تو ننا سا من کا ڈھلک گیا تھا, ایسے تھے نا حسین کی آغوش میں, تیر لگا. کہتے کہ تیر لگنے کے بعد آپ کی گردن جو تھی وہ پھر گئی اس طرح پیچھے کی طرف, پیچھے کیا ہے خیمے, من کا ڈھلک گیا, ٹوٹ گئی گردن, ایک طرف ڈھلک گئی. جب ڈھلک گئی تو پیچھے خیموں کی طرف رخ ہے. میں ہمیشہ اس کی منظر کشی یوں کرتا ہوں کہ نہیں, تیر کی وجہ سے حسین علی اصغر کی گردن نہیں مڑی, ڈھلکی نہیں, بلکہ تیر کھانے کے بعد علی اصغر نے مسکرا کے خیمے کی طرف دیکھا تھا. کیوں؟ ارے خیمے کی اوٹ سے, درے خیمہ سے اس کی ماں اپنے بچے کی جنگ دیکھ رہی, عمر باپ دیکھ رہی ہے جھولی سے اپنے بچے کی روائی. تو علی اصغر نے تیر کھانے کے بعد مسکرا کے خیمے کی طرف دیکھا, یہ ہے وہ ولی مسکراہٹ, جیسے اپنی ماں سے کہہ رہا ہوں, ماں دیکھ لیا, دیکھ لیا میں نے کیسا دفاع کیا ہے اپنے بابا کا. تیر پہلے میری گردن پہ لگا ہے, بعد میں بابا کے بازو میں لگا ہے, یہ ہے وہ ولی مسکراہٹ جو یزیدیت کے لیے شکست بن گئی. اور یہی ہے وہ لقفات ہے کربلا کا کہ شب عاشور علی اصغر کی ماں رو رہی تھی کہ کل سب جنگ میں حصہ لیں گے, میں کیا کروں گی, میری ایک چار سال کی بچی سکینہ, ایک ہی ششماہ علی اصغر, میں کیا کروں گی, کیسے جنگ میں بھیجوں گی. تو علی اصغر کہہ رہا ہوگا زبان بے زبانی سے, مادر گرامی اصل عاشور تو آنے دیجیے, پھر دیکھیے آپ کا علی اصغر کیا کرتا ہے. اگر میرا چچا فاتح فرات ہے نا, تو میں فاتح جنگ کربلا بن جاؤں گا. عزادار علی اصغر کی شہادت کے بعد جب شہداء کے سرپن سے جدا کیے جا رہے تھے, شمار کیے گئے, کسی نے کہا کہ جتنے ہم نے میدان جنگ میں مارے تھے ایک کم ہے, ایک سر کم ہے. پھر ڈھونڈا گیا گنج شہیدہ میں, پورے مقتل میں تلاش کیا گیا, سر نہیں ملا, پھر کہ وہ جسم نہیں ملا. پھر کسی نے کہا کہ آخری وقت میں حسین پشت خیمہ میں کچھ چھپا رہے تھے, کھودا تھا زمین کو, کچھ چھپا رہے تھے. بس پسر سعد نے حکم دیا, ایک نیزہ بردار دستہ تیار ہوا, حکم ہوا کہ پشت خیمہ کی زمین کو کھود دیا جائے. خیر یہ سوار دوڑتے تھے, نیزوں سے زمین کو کھودتے جاتے تھے, خیمے میں پشت کی طرف آ گئی ماں, سنی سے دیکھ رہی ہے کہ دوڑ رہے ہیں گھوڑے نیلے زمین میں مار رہے ہیں اسلم کا لاشا نکالنے کے لیے تڑپ کے رہ گئی کلیجہ حلق کو آ گیا ماں کا دعا کرتی ہے پروردگار میرے علی اسلم کی خیر ہو میرے علی اسلم کی خیر ہو ارے ادھر ماں یہ دعا کر رہی ہے مگر علی اسلم کی تمنا تو کچھ اور ہے نا علی اسلم کی تمنا صرف اتنی ہے کہ میری ماں یہ دعا نہ کر یہ دعا نہ کر تیرے علی اسلم کو گوارا نہیں کہ سب شہدا کے سر تو نیزوں پر ہو اور جو فاتح جنگ کربلا ہو اسی کا سر نہ ہو بس علی اسلم کی تمنا پوری ہوئی ایک ظالم